यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भारतको ओडिसा राज्य स्थित केआईआईटी को छात्रावासमा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न समस्या समाधान गर्न नेपाल भारत दुवैतर्फ प्रयास जारी। उम्मेद्वारहरूले जथाभावी खर्च गर्ने गरेका कारण निर्वाचन महँगो भयो भन्ने भाष्य स्थापित भएको निर्वाचन आयोगको टिप्पणी। र दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ता चयन। अब समाचार विस्तारमा। भारतको ओडिसा राज्य स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटीको छात्रावासमा शंकास्पद मृत्यु भएकी नेपाली छात्रा प्रकृति लम्सालको शव ल्याएर अन्तिम संस्कार गरिएको छ। उहाँको शव हिजो भैरहवा ल्याएर स्थानीय स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको उहाँको परिवारजनले जनाएको छ। केआईटीटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत भैरहवाकी 21 वर्षीय प्रकृति लम्सालको कलेजको छात्रावासमा शव फेला परेको थियो। लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न परिस्थिति सामान्य बनाउन नेपाल र भारत दुवैतिरबाट प्रयास थालिएको छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणाले भारतको ओडिसा स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिका विषयमा ओडिसाका उच्च शिक्षा मन्त्रीसँग टेलिफोन वार्ता गर्नुभएको छ। मन्त्री डाक्टर राणाले ओडिसाका उच्च शिक्षा मन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानूनी कार्यवाहीका लागि आग्रह गर्नुभएको छ। साथै त्यहाँका नेपाली विद्यार्थीलाई विश्वविद्यालयमा सुरक्षित वातावरण सहित पठन पाठन व्यवस्थाका लागि आग्रह गर्नुभएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। सो फोन वार्ताका क्रममा भारतीय मन्त्री सुरजले उक्त घटनालाई ओडिसा राज्यले गम्भीर रूपमा लिएको र प्रकृतिलाई न्याय र दोषीमाथि कार्यवाहीका लागि उच्च स्तरीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। यद्यपि केआईआईटीमा उत्पन्न पछिल्लो अवस्थापछि असुरक्षित महसुस गरी त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्कन थालेका छन्। हिजो एकै दिन वीरगंज नाका भएर 145 जना विद्यार्थी नेपाल फर्किएका छन्। केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएसँगै नेपाली विद्यार्थीहरू असुरक्षाका कारण देखाउँदै स्वदेश फर्किएका हुन्। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्लाधिकारी सुमन कुमार कार्कीले हाम्रा सहकर्मी सन्तोष रेग्मीसँग कुरा गर्नुहुँदै विद्यार्थी निकै भयभीत अवस्थामा रहेको पाइएको जानकारी दिनुभयो।
हिजो साँझसम्मको चाहिँ प्राप्त अपडेट अनुसार 145 जना फर्केको हामीसँग अभिलेख भएको छ।
उहाँहरू चाहिँ कहाँ कहाँको विद्यार्थीहरू हुनुहुँदो रहेछ, कुन कुन जिल्लाको?
अधिकांश त चाहिँ यो पर्सा जिल्ला र यो सराउन्डिङ एरियाको, सराउन्डिङ डिस्ट्रिक्टको 12 हुनुहुन्छ। अनि त्यहाँ सप्तरी, काठमाडौँ, चितवन, बुटवल, रूपन्देही यहाँसम्मको हुनुहुन्छ, मकवानपुरको।
उहाँहरूको मनस्थिति चाहिँ कस्तो पाइयो यहाँहरूले संवाद गर्दाखेरि? जस्तो त्यहाँको कलेजले, त्यहाँको स्थानीय प्रशासनले, त्यहाँको प्रदेशको मन्त्रालयले पनि उहाँहरूलाई फर्कन भनेको छ, तर उहाँहरू नेपाल फर्किनु भयो।
अहिले चाहिँ अब अलिकति यहाँ चाहिँ व्यवहार राम्रो भएन भन्ने उहाँहरूकोबाट कुरा आएको छ, अलिकति क्षुब्ध जस्तो देखिन्छ। अब अहिले चाहिँ अब तुरुन्तै फर्किने चाहिँ त्यहाँ भकेट गर्नुपर्छ पर्ने अवस्था भयो भनेर उहाँहरूले भनिराख्नु भएको थियो। अब चाहिँ अब सरकारले पनि प्रयास गरिरहेको छ, फेरि छिटो फर्किनु होला उहाँहरू।
भारतको ओडिसा राज्य सरकारको उच्च शिक्षा विभागले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार भएको घटनामा संलग्नहरूमाथि कार्यवाही गरिएकाले निर्धक्क भएर केआईआईटी विश्वविद्यालय र छात्रावासमा फर्कन आग्रह गरेको छ। विश्वविद्यालयले अवस्था सामान्य बनाउन प्रयास गरेकाले नेपाल फर्किएका तथा अन्यत्र रहेकाहरूलाई फिर्ता आउन उच्च शिक्षा विभागले आग्रह गरेको हो। निर्वाचन आयोगले उम्मेद्वारहरूले जथाभावी खर्च गर्ने गरेका कारण निर्वाचन महँगो भयो भन्ने भाष्य स्थापित भएको टिप्पणी गरेको छ। 9 निर्वाचन दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनैतिक दल तथा उम्मेद्वारहरूले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो। निर्वाचन खर्च कम गर्न राजनैतिक दल र उम्मेद्वार नै जिम्मेवार हुनुपर्नेमा उहाँले जोड़ दिनुभयो। चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवाको रसुवागढ़ीमा निर्माणाधीन सुक्खा बन्दरगाह ड्राईपोर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बन्दरगाहको 76% काम सम्पन्न भएको र आगामी जुलाईभित्र पूर्ण रूपमा सम्पन्न हुने लक्ष्य राखिएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको काम दुई वर्षदेखि नियमित रूपमा भइरहेको उहाँले बताउनुभयो। जन्ती पुर्याएर फर्किएको बस काभ्रेको तेमाल गाउँपालिका तीन स्थित कुडालमा आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका एकका 50 वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका 50 वर्षीय कृष्ण ब्लोनको धुलीखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विश्राम।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जीरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जीरो रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। तनहुमा अफ्रिकन स्वाइन फिभर रोगबाट 18 बंगुर मर्नुका साथै केही बंगुर बिरामी भएपछि ओसार पसारमा प्रतिबन्ध लगाइएको छ। जिल्लामा एक महिना अघि यस रोगको संक्रमण देखिएको थियो। त्यसै त जिल्लाको भीमादमा 14, शुक्ला गण्डकी नगरपालिकामा 2, ब्यासमा 1 र रिसिङमा 1 बंगुर मरेका भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख डाक्टर राजेश चौधरीले जानकारी दिनुभयो। बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बंगुर तथा सुंगुर ओसार पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो। केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बंगुर फार्ममा पुगेर अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो। सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना संचार तथा प्रविधि सम्बन्धी ज्ञान सिप सिकाइएको छ। पाल्पाको सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समयानुकूल भित्रिएको प्रविधिबारे ज्ञान तथा सिप सिकाउन तालिम दिएको हो। पाल्पाको रामपुर नगरपालिका तथा निस्दी पूर्व खोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ता चयन हुनुभएको छ। हिजो साँझ आयोजित भाजपा विधायक दलको बैठकले उहाँलाई मुख्यमन्त्रीका रूपमा चयन गरेको हो। यससँगै प्रवेश वर्मा उप मुख्यमन्त्री र विजेन्द्र गुप्ता विधानसभा अध्यक्षको रूपमा नियुक्त हुनुभएको छ। रेखा गुप्ताको शपथ ग्रहण आज दिउँसो रामलीला मैदानमा हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेश लगायतका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेश लगायतका पहाड़ी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:38 भयो भने सूर्यास्त भरे साँझ 5:59 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भारतको उडिसा राज्यस्थित केआईआईटीको छात्रावासमा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न समस्या समाधान गर्न नेपाल भारत दुवैतर्फ प्रयास जारी। उम्मेद्वारहरूले जथाभावी खर्च गर्ने गरेका कारण निर्वाचन महँगो भयो भन्ने भाष्य स्थापित भएको निर्वाचन आयोगको टिप्पणी र दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टीकी सांसद रेखा गुप्ता चयन। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।